आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बचाउने हाम्रो साझा कर्तव्य, नयाँ नेपाल बनाऊ सुन्दर बन्छ भविष्य। विकासको निम्ति एकता साथ प्रार्थना गरौँ देश निर्माणको लागि हामी हामी नेपाली काले बिउझाउने ईसाई हामी नेपाली उदार मुक्ति शान्तिको सन्देश छर्ने विश्वासी हामी नेपाली ख्रिस्ट नेपाली हो ईसाई नेपाली हामी नेपाली
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी तथा हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता भन्नुहोस्, हालखबर कस्तो छ? तपाईँको परिवार कस्तो हुनुहुन्छ? तपाईँको काम पेसाहरू कस्तो स्थिति छ? म आशा गर्दछु कि हरेक कुरामा प्रभुले तपाईँहरूलाई आशिष दिइरहनु भएको छ, आफ्नो आनन्द आफ्नो हर्ष दिइरहनु भएको छ। अनि हाम्रो प्रभु दयालु हुनुहुन्छ, कृपालु हुनुहुन्छ, उहाँले हामीलाई माया गर्नुहुन्छ, उहाँले हामीलाई सम्हाल्नुहुन्छ अनि उहाँले हामीलाई आशिष दिन चाहनुहुन्छ। यही नै प्रभुसँग हाम्रो प्रार्थना अनि कामना छ कि तपाईँ सबैलाई उहाँले धेरै धेरै आशिष दिउन्, आफ्नो शान्ति आफ्नो आनन्द तपाईँहरूको जीवनमा परिवारमा उहाँले दिउन्। अमित्र, अब हामी परमेश्वरको वचन अध्ययनतिर बाइबल अध्ययनतिर लागौं। आज हामी याकुब एक अध्यायबाट बाइबल अध्ययन गर्न आरम्भ गरिरहेका छौं। याकुबको पत्र अति नै धेरै व्यावहारिक पत्र वा व्यावहारिक पुस्तक हो, जुनले ख्रिस्टानिटीको नीतिशास्त्रसँग व्यवहार गर्दछ न कि सिद्धान्तसँग। याकुबले केही व्यावहारिक कुराहरू दिनेछन् तर विश्वासको विषय पनि यो उसको पूरा पत्रभरि देखिन्दछ। याकुबका खास जोड चाहिँ कामहरूमाथि छ, जुन विश्वासद्वारा उत्पादन वा उत्पन्न गरिनुपर्छ। पहिला तीन अध्यायहरूमा उनी सत्य विश्वासको प्रमाणीकरणको बारेमा बताउन गइरहेका छन् र हामीलाई केही ती तरिकाहरूको बारेमा बताउँछन्। परमेश्वर विश्वासको जाँच्नुहुन्छ। त आज हामी याकुब एक अध्याय एक दिकार पदबाट बाइबल अध्ययन गर्नेछौ। आज हाम्रो विषय हुनेछ परमेश्वर परीक्षा कष्टहरूद्वारा विश्वासीको जाँच्नुहुन्छ, अनि यही विषयबाट हामी अर्को दिनमा पनि लगातार अध्ययन गर्नेछौ। याकुब एक अध्यायको एक पदमा यस प्रकार लेखिएको छ, परमेश्वर र प्रभु येशु ख्रीष्टका दास याकुबबाट चारैतिर तितर बितर भएका बाह्रकोलाई अभिवादन। परमेश्वर र प्रभु येशु ख्रीष्टका दास याकुबबाट, दासको अक्षरस अर्थ हो बन्धुवा दास, अंग्रेजीमा हो बोर्न स्लेभ। अहिले मलाई तपाईँको बारेमा थाहा छैन, तर म विश्वस्त छु यदि म शारीरिक रूपमा प्रभुको आधा भाइ वा सौतेली भाइ भए, यो पत्र यो पुस्तकमा कहीँ कतै म तपाईँ त्यस कुराको अवगत गराउने थिए। म यो उल्लेख गर्ने थिए, म प्रभु येशुको सौतेली भाइ हुँ। हामी एक साथसाथै एकै घरमा हुर्के बढेका थियौं। मेरो उहाँसँग रगतको नाता छ, म उहाँको भाइ हुँ। तर त्यसको सट्टामा याकुबले आफैलाई परमेश्वर वा प्रभु येशु ख्रिष्टको बन्धुवा दास भन्छन्। सर्वप्रथममा प्रभु येशुका मानव भाइहरूले, शारीरिक भाइहरूले उहाँमा पहिले त विश्वास गरेनन् कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर। तिनीहरू उहाँसँगै हुर्के बढेका थिए र एकैसाथ खेले थिए। तिनीहरूले उहाँलाई बढेको हुर्केको देखेथे, तिनीहरूले अवलोकन गरेथे। उहाँ असामान्य हुनुहुन्थ्यो, तर तिनीहरूले विश्वास गरेनन् कि उहाँ संसारको उद्धारकर्ता मुक्तिदाता हुनुहुन्थ्यो भनेर। हाम्रो प्रभु एकदम मानिस हुनुहुन्थ्यो कि जब उहाँ यो पृथ्वीमा हुनुहुन्थ्यो, उहाँका आफ्नै भाइहरूले सर्वप्रथममा त विश्वास गरेनन्। निश्चय नै तपाईँका परिवार सधैँ नै सुसमाचार लिएर जानलाई अति नै कठोर मानिसहरू हुन्छन्। तिनीहरूले सजिलै विश्वास गर्न अति नै कठिन पर्दछ यदि तिनीहरू विश्वासी छैनन् भने। तर तिनीहरू नै ती मानिसहरू हुन् जसलाई हामीले सुसमाचार दिनुपर्छ। याकुबले प्रभु येशूलाई आफ्नो रगतको नातामा दाजुको रूपमा मात्र थाहा पाएनन्, तर हामी देख्दछौ कि उद्धारकर्ताको रूपमा थाहा पाउन आए। अनि त्यसपछि उनी उहाँको बन्धुवा दास बन्न इच्छुक भए। यो कुराको ध्यान दिनुहोस् कि याकुबले उहाँलाई के भन्दछन्। उसले उहाँको पूरा नाम प्रभु येशु ख्रिष्टको प्रयोग गर्दछन्। याकुब भन्छन्, उहाँ मेरो प्रभु हुनुहुन्छ, उहाँ मेरो प्रभु हुनुहुन्छ। येशु उहाँको मानवीय नाम थियो र याकुबले उहाँलाई आफ्नो सौतेली दाई येशुको रूपमा जान्दथे। तर उसले केही समयमा उहाँलाई ख्रिष्ट मसीहाको रूपमा जाने, जो यो संसारमा आउनुभएको थियो र संसारका पापहरूको निम्ति मर्नु पर्ने थियो। येशु खालि नाम मात्र थिएन, तर उहाँलाई येशु भनेको यस कारण थियो किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउनुहुने थियो। येशुको अर्थ हो उद्धारकर्ता, अर्को शब्दमा। अनि पद एकको दोस्रो खण्डमा लेखिएको छ, चारैतिर तितर बितर भएका छरिएका बारकुललाई अभिवादन। यो स्पष्ट छ कि याकुब इसरायलका वा इसरायलमा विश्वासीहरूका संकेत गरिरहेका थिए। उसले त्यस दिनमा यहुदी ख्रिस्टियनहरूलाई लेखिरहेका छन्। त्यसो त प्राचीन मण्डलीमा, पहिलो शताब्दीको मण्डलीमा त्यही समय अवधिको लागि 100% यहुदी विश्वासीहरू नै थिए, अनि केही अन्त्यतिर अन्य विश्वासीहरू बने। अनि त्यसपछि आज टर्की नामले जानिने क्षेत्रमा, जुन त्यस बेलाको रोमी साम्राज्यको केन्द्र थियो, महान जागृति सुरु भयो। त्यहाँ नै एसिया माइनरका 7 मण्डलीहरू स्थित थिए, जुन हामी प्रकाश 2 र 3 अध्यायमा देख्छौ। तर याकुबले यो स्पष्ट पार्दछन् कि यसले स्थान लिनुभन्दा पहिले लेखे र उसले यहुदी विश्वासीहरूलाई सम्बोधन गरिरहेका छन्। भनिएको छ, चारैतिर तितर बितर भएका 12 अभिवादन। आज मानिसहरू इसरायलका 10 हराएको बारेमा कुरा गर्दछन्, तर कुनै कुलहरू वास्तवमा हराएका थिएनन्। परमेश्वरले तिनीहरूलाई पूरा संसारभरि तितर बितर छरिदिनुभयो। तिनीहरू संसारका हरेक महादेशमा छन्। रूसमा, अमेरिकामा, जर्मनमा अति नै ठूलो जनसंख्यामा यहुदीहरू छन्। अनि तिनीहरू केही चीनमा, केही जापानमा, केही संख्यामा भारतमा पनि छन्। तिनीहरू दुनियाँभरि छरिएर बसेका छन्। याकुबले यो पत्र त्यस दिनका विश्वास गर्ने यहुदीहरूलाई लेखे, जो चारैतिर तितर भएर छरिएका थिए। यहाँ उल्लेखित शब्द अभिवादनको ग्रीकमा अक्षरस अर्थ हो आनन्द। उसले तिनीहरूलाई लेख्छन् आनन्द गर्न। अहिले याकुब असाधारण परिस्थितिहरू मुनि आनन्दको बारेमा बताउन गइरहेका छन्। 2 भनिएको छ, मेरा भाइहरू हो, जब तिमीहरू नाना प्रकारका परीक्षाहरूमा पर्दछौ, तब त्यसलाई पूरा आनन्द सम्झ,
नाना प्रकारका परीक्षाको अर्थ हो विभिन्न पत्रहका विभिन्न प्रकारका संकष्टहरू। अर्को शब्दमा जब तपाईँ कष्ट पाइरहनु हुँदा झन चित्कार छोड्न रुन आरम्भ नगर्नुहोस्। मानव केही भएन कुरा तपाईँको जीवनमा घट्नेछ वा घट्यो, तपाईँ आनन्द गर्नुपर्छ, यसलाई पूरा आनन्द सम्झ। यो सोच्दै कि परमेश्वर यस तरिकामा जाँच गरिरहनु भएको छ। यो प्रश्न प्राय सोधिन्दछ, क्रिस्चियनले जीवन सम्पूर्ण तनावहरूमा कष्टहरूमा र परीक्षाहरूमा हृदयको गहिराईमा आनन्दको अनुभव गर्नुपर्छ वा पर्दैन। स्पष्ट भावले बताउनु पर्दा उत्तर हो अह, त्यो नै याकुब यहाँ भनिरहेका छैनन्। यसले यो अवास्तविकतामा डोर्याउँछ, यसले यो भन्न अवास्तविकतामा डोर्याउँछ, तब परमेश्वरको इच्छासँग सम्झौता गरिरहनु भएको छ। जब समस्या कष्टहरू तपाईँ कहाँ आउँदछ, जबकि वास्तवमा तपाईँ सम्झौता गरिरहनु भएको छैन। मानिसहरू भक्तिभावले भन्दछन् तिनीहरूले परमेश्वरको इच्छाको ग्रहण गरेका छन्, तर वास्तवमा तिनीहरू दुखी छन् र आधा समय आँसुमा बिताउँछन्, रुन्छन्। मेरो मित्र, तपाईँ परमेश्वरको इच्छासँग तब सम्झौता गर्नुभएको छैन जबसम्म तपाईँ आनन्द गर्न सक्नुहुन्न। याकुब निरन्तर यो कुराको स्पष्ट पार्दछन् कि परमेश्वरले कष्टको खातिर हामीलाई कष्ट दिनुहुन्छ, यो स्वयंमा अन्त होइन। तीन पदमा भन्छन्, यो जानेर कि तिमीहरूको विश्वासको जाँचले धीरजलाई उत्पन्न गर्दछ। परमेश्वरसँग मनमा लक्ष्य छ, तपाईँ त्यसमा निश्चित हुन सक्नुहुन्छ। याकुब यहाँ तपाईँका कष्टहरूप्रति तपाईँको हृदयको मनोवृत्तिको बारेमा कुरा गरिरहेका छन्। यहाँ प्रयोग गरिएको ग्रीक अनुच्छेद भूतकालको राय दिन्छ कि आनन्द कष्टहरूको परिणाम हो। हिब्रू 12 अध्यायमा हामी देख्छौं विश्वासीहरूको जीवनमा परमेश्वरले प्रयोग गर्नुहुने एक विधि ताडना हो, जुनको अक्षरस अर्थ हो बच्चालाई तालिम। कष्टहरू अर्थविहीन हुन्छन्, दुःखहरू ज्ञानहीन छन् र जाँच परीक्षाहरू विवेकरहित हुनेछ जबसम्म तिनीहरूको लागि केही असल उद्देश्य वा योजना हुँदैन। परमेश्वरले भन्नुहुन्छ तिनीहरूको लागि कारण छ अनि यो असल कारण हो। रोमी 8 अध्यायमा 28 पदमा लेखिएको छ, हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाई नै उत्पन्न गर्दछ, उनीहरूका निम्ति यो उहाँकै मनसाय अनुसार बोलाइएका छन्। जब जाँचका बाह्य प्रभाव वा पीड़ाहरू हामीमाथि हुन्छन् र हामीलाई संकष्ट र दुःख आपद विपद कष्ट भोगाएका आगोहरूमा हालिन्छन्, विश्वासको मनोवृत्ति यो हुनुपर्दछ कि परमेश्वरले खास उद्देश्यको लागि त्यसको अनुमति दिनुभएको छ र उहाँसँग महान र विशाल लक्ष्य छ। हामी थाहा पाउन सक्छौ कि परमेश्वर हाम्रो जीवनहरूमा केही काम गरिरहनु भएको छ। अनि तत्कालै मैले यो कुरा भन्नै पर्छ कि यसको मतलब यो जरूर छैन कि त्यसमा परमेश्वरसँग कुन र के उद्देश्य छ त्यसको हामी बुझ्नेछौं। अह, यो विश्वासको जाँच हो, हामी विश्वासद्वारा हिँड्छौ दृष्टिद्वारा होइन। कुन ती केही उद्देश्यहरू हुन् जुन विश्वासको जाँच गर्नमा सेवा गरियो? यो पत्रमा याकुब भन्छन् जाँच सत्य विश्वासको सकारात्मक प्रमाण हो। हजुर, यसै सन्दर्भमा एक प्रभु महान सेवकले हवाई जहाजको निर्माणको उदाहरणद्वारा स्पष्ट पारेथे, जो हवाई जहाज बनाउने ठाउँमा जाने मौका पाएथे र उसले त्यसको निर्माण गर्ने प्रक्रियाको राम्ररी हेरे। सबभन्दा पहिले त्यहाँ काम गर्ने कर्मचारीहरूले ठूलो पार्टी वा बोर्डमा नयाँ हवाई जहाजको ढाँचा बनाउने कामद्वारा आरम्भ गर्दछन्। त्यसपछि मानचित्र बनाइन्दछ अनि छाट मानचित्र वा मोडेल्सहरूको जाँच गरिन्दछ। त्यसपछि निर्माण काम शुरू हुन्छ। करिब 2 वर्षपछि पहिलो हवाई जहाज झुन्ड्याउने लाइनबाट अलग गरिनेछ, झुन्डको लाइनबाट अलग गरिनेछ। प्रश्न अझै बाँकी रहन्छ, के त्यो उड्नेछ त? के त्यो काम गर्नेछ त? के त्यो जाँचमा उभिनेछ त? त्यसकारण जाँच गर्ने पाइलट, जुनलाई हामी अंग्रेजीमा टेस्ट पाइलट भन्छौ, त्यसले त्यस हवाईजहाजलाई जाँचको निम्ति उडाउँछ। जब हवाईजहाज निर्माणकले भने अनुसार सम्पूर्ण रीतिमा सही भएको सिद्ध हुन्छ, त्यस हवाईजहाजमा पूर्ण विश्वास हुन्छ र एयरलाइन्सहरूले त्यस हवाईजहाजलाई किन्नेछ। त्यसपछि त्यसलाई एयरपोर्टमा ल्याइँदछ, जहाँ यात्रीहरू त्यसमा चढ्नेछन् र यात्रा गर्नेछन्। यसरी हवाईजहाजको काममा आउनेवाला वा उपयोगी हुनेछ। हवाईजहाज काममा आउनेवाला वा उपयोगी हुनेछ। उही अर्थमा कच्चा धातु परीक्षण कहाँ प्रमाण गर्न ल्याइँदछ। कच्चा धातु परीक्षण गर्न, प्रमाण गर्न, परीक्षामा जाँच गर्न, प्रमाण गर्न ल्याइँदछ। त्यो सुन वा त्यो चाँदी हो, उसले पहिलो आगोमा तताउँदछ र त्यसमाथि एक एसिड हाल्दछ। त्यसपछि उसले घोषणा गर्दछ कि त्यो खास साँचो हो वा होइन, नकली हो कि सकली हो, त्यो त्यसबाट पत्ता लाग्छ, प्रमाणित हुन्छ। त्यसरी परमेश्वरले जाँचमा यो कुराको प्रमाणित गर्न हामीलाई हाल्नुहुन्छ, त्यो खास साँचो हो या होइन। कसैले यसलाई यसरी व्यक्त गरेका छन्, शोकको एसिडले विश्वासको सिक्कालाई जाँच्दछ। त्यसमा अति नै धेरै सत्यता छ। परमेश्वरले उद्देश्यको लागि हामीलाई जाँच्नुहुन्छ। भनिएको छ तीन पदमा, यो जानेर कि तिमीहरूको विश्वासले धीरजलाई उत्पन्न गर्दछ। उहाँले हामीलाई जाँच गर्नुहुन्छ ताकि उहाँले हाम्रो जीवनमा धीरजको उत्पन्न गर्न सकुन्। अनि चार पदमा हामी पढ्छौ, तर धीरजलाई आफ्नो सिद्ध गर्न देऊ कि कुनै कुराको खाँचो नपर्ने गरी तिमीहरू सिद्ध र पूर्ण हो। यो नै धीरजले तपाईंलाई परिपक्व ख्रिस्टियन बनाउनेछ। तर कसरी परमेश्वरले तपाईंमा धीरजको उत्पन्न गर्नुहुन्छ त? अति नै चाखलाग्दो कुरा यो छ कि धीरज पवित्र आत्माको फल हो। तपाईँ कहिले पनि धीरज बन्ने कोशिश गरेर धीरज बन्न सक्नुहुन्न, न पवित्र आत्माले यसको सुनको थालमा हालेर तपाईंलाई उपहारको रूपमा दिनुहुन्छ। धीरज कष्टद्वारा, कष्ट भोगाई र जाँचद्वारा आउँदछ। यो यहाँ बिल्कुल स्पष्ट छ। तर धीरजलाई आफ्नो सिद्ध काम गर्न देऊ कि कुनै कुराको खाँचो नपर्ने गरी तिमीहरू सिद्ध र पूर्ण हो। धीरज बिना तपाईँ कहिले पनि सिद्ध हुनुहुने छैन वा पूर्ण परिपक्व ख्रिस्टियन। त्यसकारण केही ख्रिस्टियनहरू वास्तवमा आत्मिकमा वृद्धि भएका छैनन्, विकास भएका छैनन्, तर बच्चाहरूकै अवस्थामा रहिरहेका छन्। मित्र, आज मण्डलीहरूमा, चर्चहरूमा धेरै आलोचना, निन्दा, खिचाउ, कसौ, तनाव, विरोध र विभिन्न समस्याहरू, कठिनाइहरू छन्। कारण यो कि धेरै ख्रिस्टियनहरू आत्मिक रूपमा बढेकै छैनन्, तिनीहरू अझै आत्मिक रूपमा बच्चा हुन्। दाउदले भजन संग्रह 131:1-2 पदमा लेखे, हे परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरो आँखा लालची छैन, ज्यादै ठूला कुराहरू मेरो निम्ति, ज्यादै आश्चर्यका थोकहरूमा मैले आफैलाई व्यस्त तुल्याएको छैन। अवश्य मैले आफूलाई सक चुपचाप र शान्त गराएको छु। आफ्नो काखमा रहेको दुध चुस्ने हालक झैं मेरो मनको कुरा म भित्रै छ। अर्को शब्दमा दाउदले भने, मैले पत्ता लगाए कि म बढ्न आवश्यक छ, वृद्धि हुन आवश्यक छ, म दुधबाट अलग भएर ठोस भोजन खान आवश्यक छ, मलाई जीवनको रोटी खान आवश्यक छ। परमेश्वरले दाउलाई जाँच्नु भयो र त्यस जाँचले उसलाई बढ्न योग्य बनायो। पाउलले रोमीको पुस्तकमा लेखे, धीरज विश्वासद्वारा धर्मी ठरिने कुराको एक परिणाम हो। रोमी 5:3-4 पदमा लेखिएको छ, अनि यो मात्र होइन, हामी संकष्टहरूमा पनि आनन्द मनाउँछौ, यो जानेर कि संकष्टले धीरजलाई अनि धीरजले खारिएको गुणलाई अनि खारिएको गुणले आशालाई उत्पन्न गर्दछ। देख्नुभयो, यो सबैमा यहाँ खास उद्देश्य, परमेश्वरले हाम्रा जीवनमा धीरज उत्पन्न गर्न, पैदा गर्न, जाँच र संकष्ट कठिनाइहरू दिनुहुन्छ कहिलेकाहीँ, ताकि हामी परमेश्वरको पूर्ण परिपक्वतामा सन्तान बन्न सकौं, परिपक्व सन्तान बन्न सकौं। ओह, आज हामीलाई त्यसको कति धेरै आवश्यकता छ। परमेश्वरले हामीलाई वा हामी कहाँ कष्टहरू दुःखहरू परीक्षाहरू पठाउनै पर्छ, ताकि हामी धीरजको आफ्नो जीवनमा सिक्न सकौ र जुनले मानिसहरूको जीवनमा आशा र प्रेमको पनि उत्पादन गर्दछ। यस प्रकारको जाँच परमेश्वरले ती मानिसहरूलाई दिनुहुन्छ वा ती मानिसहरूलाई दिनुहुन्छ जो उहाँका आफ्नै सन्तानहरू हुन्। मित्र, विभिन्न किसिमको कठिनाईहरू, समस्याहरू र परीक्षाहरूमा जुन हाम्रो जीवनमा आइपर्दछन्, त्यसको हाम्रो जीवनमा खास उद्देश्य र खास योजना छ। जब हाम्रो जीवनमा त्यस प्रकारका परिस्थितिहरू आउँदछन्, गनगन नगरौं, हामी गुनासो नगरौं, शिकायत नगरौं, बरु हामी हर्ष गरौं, यो जानेर कि हाम्रो जीवनमा त्यसको निम्ति महान उद्देश्य छ अनि त्यो तपाईँ र मेरो भलाइको लागि हो, तपाईँ र मेरो नष्टको निम्ति होइन, तर तपाईँ र मेरो भलाइ र असलको लागि हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
From love, like a full moon and sunny day.